السلام علیکم، یہ وائس آف امریکہ واشنگٹن ہے، پروگرام جہاں رنگ کے ساتھ میں ہوں اسد حسن اور پروڈیوسر ہیں ہمارے ساتھ اسفر امام۔ آج کے اس پروگرام میں جن موضوعات پہ بات کریں گے، سب سے پہلا جو ہمارا سیگمنٹ ہے وہ باقی سیگمنٹ کے نسبت زیادہ طویل ہوگا، اس میں کافی پیش رفت ہیں، کئی ایک ڈیولپمنٹس ہیں جس پہ بات ہوگی۔ پاکستان کے وزیر خارجہ کا آئندہ ہفتے افغانستان کا دورہ، اور امریکہ اب بھی چاہتا ہے کہ پاکستان دہشت گردی کے خلاف جنگ میں تعاون کرے، اور پاکستان ایک اہم ملک ہے، یہ بیان امریکہ کی قومی سلامتی کے مشیر کا، اس پہ بھی بات ہم کریں گے۔ اور پھر دوسری جانب جو ہے، افغانستان اور امریکہ کے درمیان جو دو طرفہ سیکیورٹی کا معاہدہ ہے، جسے بی ایس اے کے نام سے بھی جانتے ہیں لوگ، اس کے اوپر دباؤ بڑھ رہا ہے افغان پارلیمنٹیرینز کا کہ اس پہ نظر ثانی کی جائے۔ صدر اشرف غنی کا کیا موقف ہے، اس پہ گفتگو ہوگی۔ عمران خان کی حکومت کے ساتھ اس وقت تک مذاکرات نہیں ہو سکتے جب تک کہ دہشت گردی کے خلاف پاکستان کارروائیاں نہیں کرتا، تو بھارت کا ایک موقف ان کے وزیر دفاع کے بیان کی صورت میں سامنے آیا ہے، سو اس کو بھی ہم بات کریں گے۔ یہ ہمارا پہلا سیگمنٹ ہے۔ دوسرے حصے میں ہم بات کریں گے، اسلام آباد میں اہم ایک ڈیولپمنٹ ہوئی ہے، خادم رضوی سمیت کم از کم 12 ایسے مذہبی رہنما، ان کے اسلام آباد میں 14 مذہبی رہنماؤں کے اسلام آباد میں داخلے پہ پابندی عائد کر دی گئی ہے، کم از کم وہ 2 مہینے کے لیے وہاں پہ داخل نہیں ہو سکتے۔ دوسری جانب سپریم کورٹ نے جماعت الدعویٰ اور اس کی ایک سسٹر آرگنائزیشن کی جو ویلفیئر ایکٹیویٹیز ہیں ان کے تئیں، ان پر سے عائد پابندی ہٹانے کا فیصلہ حکم دیا ہے، اور اس ریفرنس میں وفاقی حکومت کی پٹیشن کو مسترد کر دیا گیا ہے۔ اگلا ہمارا جو سیگمنٹ ہوگا، اس میں ہم گفتگو کریں گے پاکستان کے اندر ٹیکس آرڈیننس، اس میں کس طرح کی کوئی تجاویز ہیں سامنے، اور ساتھ ساتھ یہ کہ جو اہم سرکاری عمارات ہیں بشمول وزیر اعظم ہاؤس کے اور گورنر ہاؤسز کے، ان کو عوامی مقامات میں تبدیل کرنے کا، یا لائبریریاں، یا پھر اس کے علاوہ یونیورسٹی بنانے کا جو فیصلہ کیا جا رہا ہے، اس پہ گفتگو ہوگی۔ اور آخر میں آج بیگم کلثوم نواز صاحبہ کے انتقال اور ان کے نماز جنازہ لندن میں جس طرح کی بدنظمی نظر آئی، اس ریفرنس میں ایک نظر ڈالیں گے کہ ترتیب کیوں کر ضروری ہے، نظم کیسے لایا جا سکتا ہے کم از کم ایسے معاملات کے اندر، سو اس پہ ہماری گفتگو ہوگی۔ تو چلتے ہیں پروگرام کے پہلے سیگمنٹ کی جانب۔ جیسے پہلے سیگمنٹ میں ہم نے کہا کہ کافی ساری ڈیولپمنٹ ہیں، سو ایک ایک کر کے ان کے اوپر بات کرتے ہیں۔ ہمارے ساتھ اس پہ شریک گفتگو ہے جناب کامران بخاری، سینئر فیلو وتھ سینٹر فار گلوبل پالیسی اور فیلو وتھ پروگرام آن ایکسٹریمزم ایٹ جارج واشنگٹن یونیورسٹی۔ انجینئر کمال صاحب ہمارے ساتھ ہیں، ممبر ہیں افغان پارلیمنٹ کے۔ اجے شوائن ہمیں جوائن کر رہے ہیں، ڈائریکٹر انسٹیٹیوٹ فار کانفلکٹ مینجمنٹ اینڈ ٹیررزم بھارت سے، وہ ہمارے ساتھ ہوں گے۔ کامران بخاری صاحب، بہت شکریہ آپ کا۔ مائک پومپیو، ان کا ایک بڑا اہم دورہ تھا پاکستان کا، اور اگین ٹیررزم کے اوپر بھی بات ہوئی، وار آن ٹیرر پہ، اور اب پاکستان کے وزیر خارجہ نئی عمران حکومت کا پہلا اعلیٰ عہدیدار جو افغانستان کا دورہ کر رہے ہیں آئندہ ہفتے، کتنی اہمیت کا ہمیں لوگا، کیا کچھ نیا ہے؟ جیسے امریکہ پاکستان میں کے تو ٹرم یوز ہوئی ریسیٹ، سو کیا پاکستان اور افغانستان کے تعلقات بھی ریسیٹ ہو سکتے ہیں؟
دیکھیں اسد، ریسیٹ ہونا کوئی مطلب وہ حیرت کی بات نہیں ہے، ریسیٹ کی ضرورت ہے، سوال یہ نہیں ہے کہ ریسیٹ کرنا چاہیے یا نہیں کرنا چاہیے، سوال یہ کہ ریسیٹ ہو سکتا ہے، اور اگر ہو سکتا ہے تو کتنا ٹائم لگے گا، اور اس میں پاکستان کو کیا کیا کرنا پڑے گا، اور اس کے ذہن عوض میں امریکہ کو کس قسم کی پاکستان کو کنسیشن دینی پڑیں گے۔ تو اس میں پہلی بات تو یہ ہے کہ یہ بہت ہی مشکل اپنا پروسیس ہوگا، کیونکہ پاکستان اور امریکہ کے جو مفادات ہیں وہ بہت زیادہ جو ہے نا ڈائیورج کر چکے ہیں گزشتہ کئی سالوں میں۔ اس کے بعد جو ہے، جو کہ نئی حکومت کا طرز عمل ہے، اور ظاہر ہے یہ حکومت پہلی ایسی حکومت ہے کہ جو نہ صرف جمہوری طور پہ جو ہے نا منتخب ہو کے آئی ہے، بلکہ اس کو اسٹیبلشمنٹ کی بھی بہت زیادہ سپورٹ ہے۔ تو پہلی دفعہ ایسا ہوا ہے کہ یہ پاکستان کی تاریخ میں کہ سول ملٹری جو ہیں وہ تقریباً ایک پیج پہ نظر آتے ہیں۔ ایسی اثنا میں امریکہ کو پتا ہے کہ پاکستان جو ہے وہ ہارڈ بارگن ڈرائیو کرنے کی کوشش کرے گا۔ عمران خان صاحب جو ہیں، انہوں نے وزیر اعظم بیسیکلی کہہ دیا ہے کہ پاکستان جو ہے وہ کسی قسم کی بیرونی جنگ میں حصہ نہیں لے گا، کسی دوسرے کی جنگ میں حصہ نہیں لے گا، اور اگر کوئی امن چاہتا ہے تو ہم اس میں امن کرنے کے لیے، تعاون کے لیے تیار ہیں۔ تو اب یہ بہت ہی ایک جو ہے وہ میکسیملسٹ پوزیشن میں کہوں گا، فار لیک آف بیٹر ٹرم۔ تو اب اس میں کس قسم کی لین دین ہوتی ہے، کیونکہ شروعات بات چیت کی میکسیملسٹ پوزیشن سے ہوتی ہے، پھر دونوں طرف سے جو ہے وہ جو ہے وہ سیڑھیاں اتر کے آنا پڑتا ہے، اور پھر دیکھنا پڑتا ہے کہ کہاں پر اتفاق رائے ہو سکتا ہے۔
جی، انجینئر کمال صاحب، ممبر افغان پارلیمنٹ، آپ ہمارے ساتھ ہیں، آپ کا بہت شکریہ۔ آپ کیا توقع رکھتے ہیں، اسلام آباد کے اندر نئی حکومت ہے، اور ڈاکٹر اشرف غنی بھی جب نئے صدر بنے تھے تو سب سے پہلے انہوں نے اسلام آباد کا دورہ کیا. سو کچھ نئی شروعات ہو سکتی ہیں, نیا آغاز ہو سکتا ہے؟
اصل میں بات یہ ہے کہ آپ کو پتہ ہے کہ امریکن پاک امریکن ریلیشنز بہت عرصے سے ڈیمیج ہوئی ہیں, اور یہ جو نئی حکومت پاکستان میں بنی ہے اس کو بھی ایک مین ٹاسک یہ دیا ہوا ہے اسٹیبلشمنٹ کی طرف سے کہ اس ریلیشنز کو نارمل بنایا جائے. اگر آپ پتہ ہے تو عمران خان کے جو پہلے دوسری تیسری سپیچز میں یہ بات برملا ہوئی کہ ہمیں اندازہ ہو گیا کہ وہ پاک یو ایس ریلیشنز کو نارمل کرنا چاہتے ہیں, اور اس کے بغیر پاکستان کا بھی گزارا نہیں ہے, امریکنز کا بھی گزارا نہیں ہے ریجن میں. اور جہاں تک ہماری پیس اور سٹیبلٹی اور سیکیورٹی کا سوال ہے تو ہم آپٹیمسٹک نہیں ہیں, کیونکہ یہ جو چل رہا ہے امریکہ اور پاکستان کے درمیان, میرے خیال میں پاکستان ملٹری اور سول ایڈمنسٹریشن وہ ٹیمپرری طور پہ حالات کو پریشر کو ریلیز کرنا چاہتے ہیں ٹیمپرری طور پہ, اور یہ ہوا ہے, یہ بار بار ہوا ہے, یہ پچھلے 20 سال میں ہم خود شاہد ہیں جو ہم پالیٹکس میں ہیں, جو ریلیشنز بہت زیادہ خراب ہوئے ہیں, بہت زیادہ ڈیمیج ہوئے ہیں, حتیٰ یہ جو ایڈ سٹاپ ہوا ہے, تو اس کو ریلیز کرنے کے لیے اور پاک یو ایس ریلیشن کو نارمل لائن پہ لانے کے لیے یہ ایسے ٹوٹکے ہیں, یہ ایسے ٹیکٹکس ہیں جو پاکستانیز اس میں بہت سمارٹ ہیں, اس میں بہت ماہر ہیں. اور
اگر کمال صاحب اگر ٹوٹکوں سے آگے جانا ہو تو کیا عملی شکل میں کیا دیکھنا چاہیں گے کہ اسلام آباد کیا کرے جس سے کابل کی تسلی ہو, اس کو اطمینان ہو؟
دیکھیں سب کچھ ایسا, یہ گیم جو ہے نا یہ بہت سارے پلیئرز کے درمیان ہے, یہ تنہا اسلام آباد کے ہاتھ میں بھی نہیں ہے, تنہا کابل کے ہاتھ میں بھی نہیں ہے, اور تنہا امریکہ کے ہاتھ میں بھی نہیں ہے. یہ تو ابھی ریسنٹلی تو بہت سارے لوگ اس میں انوالو ہو گئے اور فرنٹ پہ آ گئے. چائنیز اب اگر 6 سال 5 سال پہ ریکارڈ دیکھ لے تو چائنیز فرنٹ پہ نہیں تھے, اب چائنیز جو فرنٹ پہ ہیں, حتیٰ وہ یہاں ریجن میں بیسز بنانے کی سوچ رہے ہیں اور انہوں نے ارادہ ظاہر کیا ہے. اب تو یہ سارے جتنے بھی یہاں ہیں, اب دیکھو اب اگر آپ دیکھیں تو 10 سال پہلے یا اگر آپ دیکھ لیں 15 سال پہلے یا 20 سال پہلے 35 سال پہلے پاکستان یو ایس ایجنڈا کو ریجن میں امپلیمنٹ کرنے کے لگے ہوئے تھے, ایک ہی وائس ایک ہی بات ایک ہی پیج پہ ایک ہی کتاب پڑھ رہے تھے. اب وہ وفاداریاں بھی چینج ہو گئی ریجن میں, یہاں پہ انٹرسٹ چینج ہو گئے,
ریجنل ایشو ہو گیا نا, ساری کئی فورسز مل کے کریں گے,
سب کو مل ایک ہی پیج پہ ایک ہی کتاب پڑھنی چاہیے, یہ اس طرح نہیں ہو سکتا.
کامران بخاری صاحب سے پوچھتے ہیں, کامران صاحب آپ کہتے رہے کہ افغان جنگ اگر امریکہ نیٹو ان فورسز کو دیکھیں تو ان کے لیے ایک بور جنگ بظاہر ہوتی ہوئی نظر آتی ہے یا دلچسپی بھی کم ہو گئی ہے. نیٹو کے کئی ایک اجلاس ہوئے ہیں, افغانستان کو یہ شکوا ہے کہ افغانستان ایجنڈے تک اوپر نہیں ہوتا اس پہ. اس صورتحال کو دیکھتے ہوئے ظاہر ہے یہ افغانستان اور پھر قریبی ترین ملک پاکستان, اس کا مسئلہ اس کے کا ایشو تو یہ بن جائے گا یہ جو بھی کانفلکٹ ہے. سو اس ریفرنس میں افغانستان اور پاکستان کا اس وقت ایک پیج پہ ہونا یا کسی متفقہ فیصلے متفقہ پالیسی کے لیے آگے بڑھنا کتنا ضروری ہے؟
بہت ضروری ہے, لیکن یہ ہے کہ اس میں تو کوئی دو ٹوک بات دوسری مطلب وہ دیئر از نو ٹو اوپینینز آن دس, اس میں کوئی دو رائے نہیں ہے, یہ تو ہونا ہے. لیکن سوال پھر وہی ہوتا ہے کہ ہونا تو بہت کچھ چاہیے, ہوگا کیسے؟
جی,
اور عدم وہ جو اعتماد کی اتنی گندی فضا ہے کابل اور اسلام آباد کے درمیان, اور پاکستان جو ہے وہ افغانستان کی ریاست کو شک کی نگاہ سے دیکھتا ہے, اسی طریقے سے افغانستان کی ریاست پاکستان کی ریاست کو انتہائی شک کی نگاہ سے دیکھتی ہے, تو یہ دوریاں جو ہیں یہ کو ملاقاتوں میں کئی دفعہ کوشش کی گئی, مطلب افغان صدور آئے, اشرف غنی آئے, اس سے پہلے جو ہے نا کرزئی صاحب آتے رہے, اسی طریقے سے پاکستان کی جانب سے جو ہے لوگ آئے ہیں, مطلب وزیر اعظم نواز شریف نے ملاقات کرنے کی کوشش کی, جنرل مشرف کے دور میں بھی ہوا, پیپلز پارٹی کے دور میں بھی ہوا, اور اب عمران خان صاحب ہیں, لیکن وہ نیڈل موو نہیں ہو رہی, کچھ بھی موو نہیں ہو رہی خاطر خواہ. اس کی وجہ یہ ہے کہ جو اصل جو پریکٹیکل اقدامات ہیں, دیکھیں وہ جسے کہتے ہیں ملاقاتیں, ہینڈ شیک, فوٹو آپ وغیرہ, چائے پہ بلا لینا, کھانا وانا کھا لینا, یہ سب اپنی جگہ جو ہے نا ٹھیک ہے, लेकिन असल में बात तो ये है कि सब्सटेंटिवली क्या किया जा रहा है, पाकिस्तान क्या करेगा, अफगानिस्तान कैसे जो है बिहेव करेगा, फिर ये अफगानिस्तान की जानब और पाकिस्तान की जानब जो है वो स्टेक होल्डर्स भी कोई पूरी तरीके से उस पेज पे नहीं है, क्योंकि गैर रियासती अनासर दोनों जानब जो है ऐसे हैं कि जिनके एक दूसरे की जो दारुल खिलाफा के खिलाफ जो है वो बहुत ज्यादा जिसे कहते हैं वो एक ऑपोजिशन है जिसको वो ऑफिशियल लेवल पे जो है फैक्टर नहीं किया जाता, और इसी वजह से मुलाकातें होती हैं, हैंडशेक होता है, उसके बाद जब लोग घर जाते हैं अपना होमवर्क करने के लिए वो होमवर्क हो नहीं पाता और बहुत सारे स्टेक होल्डर होते हैं।
सो ज़ाहिर है बहुत सारे स्टेक होल्डर्स को इकट्ठे होना होगा, और पाकिस्तान के अंदर अफगानिस्तान का सबसे बड़ा शिकवा रहता है और अक्सर गाए गए जो इल्ज़ामात आते हैं वो पाकिस्तान के मिलिट्री इस्टेब्लिशमेंट की तरफ होते हैं, और पाकिस्तान में वर्जन ये है कि अफगानिस्तान भारत की ज़ुबान बोलता है क्योंकि वहाँ पर पोलिटिकल और डिप्लोमेटिक इन्फ्लुएंस ज़्यादा है। मैं ज़रा इसके साथ जो हमारा दूसरा जुड़ा हुआ सेगमेंट है, जॉन बोल्टन अमरीका के मुशीर हैं कौमी सलामती के, उनका भी एक स्टेटमेंट आज डान में शाया हुआ है नेशनल, यहाँ पे एक थिंक टैंक के साथ उन्होंने जो गुफ्तगू की थी, अनवर इकबाल साहब की स्टोरी आपकी नज़र से भी गुजरी होगी, कि वो कहते हैं कि पाकिस्तान की जो फ़ौज की इमदाद की मुअत्तली का फैसला किया गया वो बिल्कुल उसको लाइटली या सरसरी अंदाज में नहीं लिया गया, बड़ा सोच समझ के किया गया, क्योंकि पाकिस्तान एक ऐसी रियासत है जो जोहरी सलाहियत की हामिल है, और अगर वहाँ पर चीज़ें कंट्रोल में नहीं रहती हैं तो अगेन उसको एक बार फिर उस मौक़ को भी दोहराया गया है कि इक्विपमेंट या जो जोहरी असलाह है वो दहशत गर्दों के हाथ जा सकता है, तो इसलिए पाकिस्तान बड़ी गैर मामूली अहमियत का अब भी हामिल है, और बिलखसूस अमरीका अब भी चाहता है कि दहशत गर्दी के ख़िलाफ़ जंग में वो भरपूर किरदार अदा करें। इसके ऊपर ज़रा आप रोशनी डालिएगा, सो अमरीका क्या चाहता है और पाकिस्तान किस तरह की तवक्कोआत रखें जो बड़ी जानमन हों और रियलिस्टिक हों।
देखिए इसमें कोई शक की बात नहीं है कि ये वही जो है वो पुराने जिसे कहते हैं इश्यूज हैं जो चले आ रहे हैं, लेकिन इनको दोबारा दोहराने का मकसद क्या है, इनको दोबारा दोहराने का मकसद सिर्फ इतना है कि जो मुजाकरात की मेज के ऊपर अमेरिका के पास लेवरेज हो, दबाव डाला जाए पाकिस्तान के ऊपर, क्योंकि अभी तक तो पाकिस्तान दबाव को डिफ्लेक्ट करता आ रहा है किसी न किसी तरीके से, लेकिन यह है कि ट्रंप इंतजामिया चूंकि चाहती है कोई डील बने, इस वजह से जो है चाहे वो जॉन बोल्टन है या माइक पॉम्पियो हैं, जनरल डनफोर्ड हैं, जनरल मैटिस हैं, वो तमाम के तमाम जो है मतलब ऐसे बयान आपको नजर आएंगे कि जिसमें ये है कि भाई पाकिस्तान को जो है वो पहले से ज्यादा जो है अपने किरदार में तब्दीली लानी पड़ेगी। तो अब देखना यह है कि पाकिस्तान क्या जवाब देगा, और इसी वजह से ये जो वजीर खारजा शाह महमूद कुरैशी का दौरा है इसमें किस किस्म की उनकी मुलाकातें होती हैं, किस क्या बातें होती हैं, किस हद तक जो है ऑपरेशनलाइज किया जाता है उस विजन को कि जो अभी सेक्रेटरी पॉम्पियो जब वहां गए थे और उन्होंने मुलाकातें की थी, तो उस बातचीत को आगे किस हद तक ले जाया जाता है।
इस बातचीत का आगे बढ़ने का इम्कान ये अभी यूनाइटेड नेशन के इजलास के मौके पर चूंकि पाकिस्तान के वजीर खारजा इतलात के मुताबिक आ रहे हैं, सो कोई डेवलपमेंट इस रेफरेंस में हो सकती है, कोई अपने आप मनसब के साथ मुलाकात या इस पस मंजर में
होनी तो चाहिए कोई मतलब ऑन द साइड लाइंस ऑफ यूएन कॉन्फ्रेंस जहाँ पे इमरान खान साहब भी कोई तकरीर करेंगे। अब ये भी देखना है कि तकरीर के दौरान जो है वो हाई पिच और रेटरिक बहुत हाई होता है, लेकिन जो बातचीत होती है पसे पर्दा वहां पर हकीकत की बातें की जाती हैं, तो अब वो किस तरीके से बैलेंस आउट होती है, जिस तरह अमरीका बयान के थ्रू पाकिस्तान पे दबाव डालता है, पाकिस्तान पुश बैक करता है अपने बयान से, तो वो जो असल बातचीत होती है उस पर किस हद तक जो है असरअंदाज होता है ये देखना बाकी है। क्या वाशिंगटन और इस्लामाबाद इस चीज पे अग्री कर सकते हैं कि देखें हमारी मजबूरी है दोनों जानब, हमें बयान तो इस किस्म के देने हैं, लेकिन आपस में बैठ के हम खामोशी से कुछ चीज तय कर सकते हैं या नहीं तय कर सकते हैं, ये अभी देखना बाकी है।
इंजीनियर कमाल साहब, हम अब जरा बात करते हैं बायलैटरल सिक्योरिटी एग्रीमेंट अमरीका और अफगानिस्तान के दरमियान। इतलात ये हैं कि अफगानिस्तान के अंदर बहुत सारे पॉलिटिकल लीडर, सियासी रहनुमा और पार्लियामेंट के जो अरकान हैं वो ये मुतालबा कर रहे हैं कि अफगानिस्तान का जो अमेरिका के साथ सिक्योरिटी के मामले के ऊपर मुआहदा है BSA जिसको कहते हैं, उस पर नज़र ानी की जाए, लेकिन सदर डॉक्टर अशरफ गनी उनका कहना यह है कि वो अफगानिस्तान को आलमी तनहाई में जाता नहीं देखना चाहेंगे। उन्होंने बिलवास्ता तौर पर अफगानिस्तान की पार्लियामेंट से ये भी कहा है कि अगर ऐसा वो चाहते हैं तो फिर कोई मुतबादल बताएँ कि उनके पास मुतबादल ऑप्शन क्या है। सदर गनी का कहना यह था कि इस वक्त हम जब अफगानिस्तान के करीब अफगानिस्तान के अंदर امن کے قریب پہنچ چکے ہیں، ہم خود کو تنہا کیوں کریں؟ اور دوسرا یہ کہ آپ کے پاس اس کا متبادل کیا ہے، آپ چاہتے کیا ہیں؟ مجھے اس کی وضاحت چاہیے، یہ میں نے ایگزیکٹلی ان کے جملے کو کوٹ کیا ہے۔ اور کیا آپ چاہتے ہیں کہ دنیا سے ہم بالکل الگ ہو جائیں اور دنیا سے ایک بار پھر جو ہے 100,000 سپاہی افغانستان بھجوا دیے جائیں؟ اور کون ایسا چاہتا ہے؟ افغان صدر اشرف غنی جو ہیں وہ، انہوں نے جنوبی ایشیا کی جو پالیسی ہے امریکہ کی، اس کی تعریف کی، اور وہ یہ کہتے ہیں کہ یہ تو 40 سالہ افغانستان کا مطالبہ تھا جس کو پورا کیا گیا ہے۔ کامران بخاری صاحب اور انجینئر کمال صاحب ہمارے ساتھ ہیں۔ کامران صاحب ذرا بی ایس ایف پہ بات کیجیے گا، انجینئر صاحب سے غالباً، انجینئر صاحب آپ ہمارے ساتھ ہیں، ان کی لائن ڈراپ ہوگی، کامران بخاری صاحب ہمارے ساتھ ہیں۔ جی کامران صاحب، یہ بی ایس اے، اس پہ کیسے رینیگوشیٹ یا اس کو ریویو کیوں کرنا چاہتے ہیں افغانستان کے اندر لوگ، اور کیا ایسے لوپ ہولز ہیں؟ بلکہ اگر ہم پہلے رابطہ ہو گیا ہمارا انجینئر کمال صاحب سے، انجینئر صاحب ہم نے تفصیلی پس منظر دیا ہے کہ جو بائیلیٹرل سیکیورٹی ایگریمنٹ ہے امریکہ اور افغانستان کے درمیان، اس کے اوپر مطالبہ ہے بعض پارلیمنٹیرینس کا اور سیاست دانوں کا کہ اس کو ریویو کیا جائے، اور صدر اشرف غنی اس کے اوپر بڑے مضبوطی سے کھڑے ہیں کہ اسے افغانستان تنہائی میں جا سکتا ہے اور مزید فوجی ہم کیوں بلانے کا جواز فراہم کریں۔ سو کیا ایکچوئل کنسرنز ہیں بی ایس اے کے اوپر مختلف سیاسی حلقوں کی جانب سے؟
دیکھیے، ایسا ہے کہ ہم تو بی ایس اے سے ہمارے توقعات جو وابستہ تھے جو پورے نیشن کے، وہ دیکھنے میں نہیں آ رہے ہیں۔ اور ٹھیک ہے، وہ جو وہ ہمیں مل رہا ہے، انڈسٹری سیکٹر کو مل رہا ہے، یہ جو جہاں تک سیکیورٹی کا سوال ہے، ہم روزانہ کے حساب سے ہزاروں کے حساب سے مر رہے ہیں، ہمارے اسکولوں پہ حملے ہو رہے ہیں، بچوں پہ، آپ لوگوں نے سنا ہوگا 2 دن پہلے بہسود جلال آباد میں اسکول پہ حملہ ہوا، جرموں میں حملے ہو رہے ہیں، ہمارے ہو رہے ہیں، مختلف حلقوں کے حساب سے، پولیٹیکل حلقوں کے حساب سے، سول سوسائٹی کی طرف سے، پارلیمنٹ کی طرف سے، یہ ایک بات سامنے آ گئی، اگر ہم اس کو ریویو کر لے اور اگر ہم اس کو مزید بہتری کی طرف لے جائیں، جس کے نتیجے میں ہمیں امن مل جائے، جس کے نتیجے میں ہمیں سٹیبلٹی مل جائے، جس کے نتیجے میں ہمارا یہ خون بہنا بند ہو جائے، جس کے نتیجے میں ہمارے سکول محفوظ ہو جائے، ہمارے مدرسے، ہمارے سپورٹ سینٹرز، ہمارے جو ہے شاپنگ سینٹرز، ہمارے مارکیٹ، ہمارے سب لوگ، پیپل، ہمارے لوگ، اگر ان کو تحفظ مل جائے، ہم بہتری کی طرف لینا جانا چاہتے ہیں۔ اور جہاں تک ڈیفینیٹلی پریزیڈنٹ غنی کو کہ گورنمنٹ کے خلاف ان آخری دنوں میں ایک بہت گرینڈ الائنس بن گیا ہے، تو وہ گرینڈ الائنس بھی گورنمنٹ کی ویکنیسز کو تلاش کر رہے ہیں، اس کو گورنمنٹ کے خلاف استعمال کرنا چاہتے ہیں، اور پریزیڈنٹ غنی بھی اس کو گرینڈ الائنس کو کمزور دکھانے کی خاطر ایسے ہی بیانات دے رہے ہیں۔ لیکن میرے خیال میں اگر ہم دونوں کو ملا کے ایک درمیانہ راستہ اختیار کر لیے ہیں کہ اگر ریویو ہو جائے اور ہم مزید دیکھیں، امریکنز جو ہیں ایریا میں بہت اپر ہینڈ رکھتے ہیں اور دنیا میں بھی اپر ہینڈ رکھتے ہیں۔
ریویو کے اندر کوئی ٹیکنیکل چینجز، یعنی بظاہر آپ کی گفتگو سے لگ رہا ہے کہ تکنیکی اعتبار سے یا اسٹریٹجک اعتبار سے اس میں تبدیلیاں تلاش کی جائیں، تجویز کی جائیں، نہ کہ امریکہ کا جو کردار اس میں۔ کامران بخاری صاحب، بائیلیٹرل سیکیورٹی اگریمنٹ افغانستان اور امریکہ کے درمیان، واقعتاً اس کو ایکسپینڈ کرنے یا اس کو بہتر بنانے کی گنجائش ہے؟ چونکہ غالباً 2 برس ہو چکے ہیں، 3 برس اس اگریمنٹ کو، کیا تبدیلیاں اس میں آ سکتی ہیں جس سے افغانستان کے اندر امن کی کنڈیشن بہتر ہو؟ کوئی شک نہیں کہ ان دنوں کے اندر اوفینسو جو ہیں وہ بہت نہ صرف ہلاکت خیز ہوئے ہیں بلکہ ان کی تعداد اور شدت میں بھی اضافہ ہوا ہے۔
جی، اس میں دیکھیں بہت گنجائش تو بہت ہے، لیکن جہاں گنجائش ہے وہاں پر کنسٹرینٹس بھی ہیں، وہاں پر کچھ جو ہے لمیٹیشن جن کو مد نظر رکھنے کی ضرورت ہے۔ وہ جو ہے پہلی بات تو یہ ہے کہ جو امریکہ کا جو وڈرال اور جنگ بندی اور مذاکرات کا جو عمل چل رہا ہے، اس کا مطلب یہ ہے کہ افغان نیشنل سیکیورٹی فورسز یعنی افغانستان کی مسلح افواج، اس کی انٹیلیجنس ایجنسیز، اس کی پولیس سروسز، وہ جو ہیں وہ ہیوی لفٹنگ کریں. ٹھیک ہے، اب وہاں پر جو ہے وہ جو ریاست ہے کابل کے اندر، وہ اس کے اپنے مطلب اندرونی جو ہے نا اختلافات ہیں، فالی کے جو ہے نا ایشوز ہیں، مطلب جو ہے ملٹری افیکٹونیس اور جو ہے اپنا پرفارمنس کے، افغانستان کی انٹیلیجنس ایجنسی جہاں بہت زیادہ فعال ہے، بہت اچھا کام کر رہی ہے، وہاں پر جو ہے فوج اور پولیس اس طریقے سے کام نہیں کر پا رہی جس طریقے سے اسے کرنا چاہیے. اسی وجہ سے طالبان کی انسرجنسی میں قوت آئی ہے. تو پہلی بات تو یہ ہے. دوسرا یہ ہے کہ امریکہ نہیں چاہتا کہ وہ مزید فورسز بھیجے. امریکہ جو ہے جتنی فورسز ہیں اتنی رکھنا چاہ رہا ہے، تھوڑی بہت شاید بڑھا دے، تھوڑی بہت شاید کم کر دے، لیکن یہ سیکیورٹی کی سچویشن کے لیے امریکہ چاہتا ہے کہ ایک تو افغان ریاست جو ہے وہ اپنے پاؤں پہ کھڑی ہو اور مزید فعال سے فعال تر ہوتی جائے. وہ وقت لگے گا، اس میں وقت لگتا ہے، وہ کوئی اتنی جلدی نہیں ہو سکتی ان کا جو ہے جہاں ان کو ہم قصوروار ٹھہرا سکتے ہیں افغان ریاست کو. لیکن یہ جو ہے ریاست بالکل اسکریچ سے بنائی گئی تھی، تو اس کو یہ کوئی 15-20 سالوں میں جو ہے کوئی زبردست قسم کی فوج نہیں بن سکتی. یہ ان سے ایکسپیکٹ کرنا بھی جو ہے وہ بالکل جو ہے ایک انریئلسٹک چیز ہے. دوسری جانب جو ہے امریکہ چاہتا ہے کہ خاطر خواہ جو خون خرابے میں کمی آئے گی وہ مذاکرات کے ذریعے آئے گی. اب اس میں بھی فلاز ہیں. پہلی بات تو یہ ہے کہ یہ مذاکرات اتنی جلدی پیش رفت نہیں کرنے والے. دوسری بات یہ ہے کہ چلے طالبان سے اگر مذاکرات ہو بھی جاتے ہیں، پاکستان بھی ایک پیج پہ آ جاتا ہے، ایران بھی آ جاتا ہے، دیگر اور سٹیک ہولڈر آ جاتے ہیں، وہاں پر یہ جو انسرجنسی ہے، جو یہ اپنا ملٹنسی کا جو لینڈسکیپ ہے، وہ بہت اس کی شکل و صورت بہت زیادہ تبدیل ہو چکی ہے. اس میں القاعدہ بھی ہے. القاعدہ جو ہے ابھی بھی جان جو ہے کوشش کر رہی ہے طالبان کو اپنی طرف کھینچا جائے. بیچ میں داعش بھی آ چکی ہے. پھر پاکستانی گروہ جو ہیں جو افغانستان میں پناہ لے چکے ہیں وہ بھی آپریٹ کرتے ہیں. دیگر اور چھوٹے چھوٹے گروپس بھی ہیں. تو یہ جو ہے کہنا کہ ہاں بھائی سیکیورٹی بائیلیٹرل سیکیورٹی اگریمنٹ سے کوئی خاطر خواہ تبدیلی آئے گی، وہ اس میں تھوڑا ہمیں ریئلسٹک ہونے کی ضرورت ہے.
کامران صاحب ہمارے ساتھ رہیے گا. انجینئر کمال صاحب آپ کے ہم بےحد ممنون ہیں کہ آپ نے ہمارے لیے وقت نکالا، آپ ہمارے ساتھ موجود رہے اور ہمیں جوائن کیا ہے. اجے شانے صاحب نے ڈائریکٹر انسٹیٹیوٹ فار کانفلکٹ مینجمنٹ اینڈ ٹیررزم بھارت سے وہ ہمارے ساتھ ہیں. کامران بخاری صاحب سینئر فیلو ود سینٹر فار گلوبل پالیسی اینڈ فیلو ود پروگرام آن ایکسٹریمزم ایٹ جارج واشنگٹن یونیورسٹی وہ ہمارے ساتھ واشنگٹن سے ہیں. اور اب ہم بات کریں گے پاکستان اور بھارت کے پس منظر میں. پاکستان کے اندر عمران خان کی حکومت ہے، نئی حکومت ہے، اور انیشیلی ٹیلی فون ایکسچینجز کے باوجود دونوں ملکوں کا جو موقف ہے وہ اپنی جگہ پہ ظاہر موجود ہے. اور بھارت کے جو وزیر دفاع ہیں ان کا ایک بیان آیا ہے، وہ یہ کہتے ہیں کہ پاکستان کے ساتھ اس وقت تک مذاکرات یا جو جامع مذاکرات ہیں اس کا عمل شروع نہیں ہو سکتا ہے جب تک کہ پاکستان دہشت گردی کے خلاف واضح کھلی جنگ جو ہے وہ نہیں لڑتا ہے اور واضح اقدامات ڈلیور نہیں کرتا ہے ٹیرر فرنٹس کے اوپر. سو یہ ڈیفنس منسٹر نرملا سیتارمن ان کا یہ سٹیٹمنٹ تھا. انہوں نے ایسے کسی بھی امکان کو مسترد کر دیا ہے کہ پاکستان کے ساتھ مستقبل قریب میں کسی بھی طرح کے کوئی مذاکرات ہو سکتے ہیں. ہمارے ساتھ ہیں اجے شانے صاحب اور کامران بخاری صاحب. اجے شانے صاحب آپ ہمیں بتائیے گا بھارت کے اندر کیا اپروچ ہے پاکستان کے ساتھ اگر بات چیت آگے بڑھانی ہو. پاکستان نے تو آرمی کی سطح پہ اور نئی حکومت نے نوجوت سنگھ سدھو ان کی آپ کے سامنے ہے انوگریشن کے اندر ان کا آنا اور کچھ آفرز بھی وہاں سے کی گئی ہیں. سو بھارت میں کیا ہے اس وقت جیسچرز نئی گورنمنٹ کے بارے میں اور جو ایشوز ہیں دونوں ملکوں کے درمیان کیا ان کے اوپر بات کرنے کے لیے کوئی تیاری نظر آتی ہے؟
دیکھیے جو حال کے تجربے رہے ہیں پچھلے 3-4 سال کے تو یہی ہیں کہ جب بھی بات چیت کا ذکر ہوتا ہے جی تو کہیں نہ کہیں ایک دہشت گردی میں اسکلیشن ہونے شروع ہو جاتی ہے. تو اعتبار تو اس ان حالات میں اعتبار تو ٹوٹتا ہے. اور نئی سرکاریں جب آتی ہیں، جب مودی سرکار آئی تھی تب انہوں نے بھی کچھ ایک سمبولک ڈیمونسٹریشن کیے تھے کہ ہم دوستی چاہتے ہیں. اس وقت کے جو وزیر اعظم تھے ان کو بلایا بھی گیا دہلی، لیکن ان کا ان سب انیشیٹوز کا کوئی خاص اثر نہیں رہا اور بلکہ ایک ایسکلیشن ہونی شروع ہو گئی دہشت گردی میں جموں کشمیر میں. تو اس وقت جو پوزیشن ہے، اب یہ جو بات ہوتی ہے کہ کوئی بھارت اور پاکستان کے بیچ میں کوئی مذاکرات ہو نہیں سکتے، میں اس سے سہمت نہیں ہوں. بات چیت چل رہی ہے، सवाल ये है कि जो कॉम्प्रिहेंसिव डायलॉग था, ये पॉलिटिकल लेवल का डायलॉग था, वो अभी नहीं शुरू हो रहा, क्योंकि पॉलिटिकल डायलॉग के पीछे एक बहुत ही लंबा एक प्रेपरेशन का प्रोसेस होता है।
सही।
अब आप ये तो जानते हैं कि जो दोनों देश के जो नेशनल सिक्योरिटी एडवाइजर्स हैं वो मिलते रहे हैं, मिलिट्री लेवल टॉक्स तो होती हैं बॉर्डर पे और अक्रॉस डीजीएमओ के बीच में, तो ऐसा नहीं है कि बातचीत नहीं हो रही है, बातचीत हो रही है, लेकिन उस बातचीत से कोई ऐसे इम्कान नहीं निकलते कि हाँ भाई अगर हम इस लेवल, इसका जो लेवल है उसको इस वक्त अगर हम लेवल रेज कर दें पॉलिटिकल लेवल पे तो उसका कोई पॉजिटिव आउटकम निकलेगा। तो जब तक कि वो कॉन्फिडेंस नहीं बनती, वो जो होमवर्क है, बैकग्राउंड वर्क है, जब तक वो एक मियार पर नहीं पहुंचता, तब तक बातचीत सिर्फ एक थिएट्रिक्स रह जाती हैं, और उस किस्म की थिएट्रिक्स होती रही हैं कि भाई प्राइम मिनिस्टर चले गए पाकिस्तान, नवाज शरीफ के घर पहुंच गए, वापस आ गए, कोई इन चीजों का असर नहीं हो सकता बिटवीन नेशन।
सही।
दिस इज, ये कोई एक पर्सनल रिलेशनशिप नहीं है, जाती लेवल पे बातचीत नहीं हो रही है, जब तक ये बेसिक प्रिपरेशन नहीं होगी।
सो इस बेसिक प्रिपरेशन के अंदर हमारे सामने तो जो शक्ल होती है, जो प्लेयर होते हैं, वो सियासी रहनुमाई हैं, जैसे आपने कहा कि वो चले गए और उसे फ़र्क नहीं पड़ता, लेकिन बज़ाहिर बहुत अहमियत भी होती है अगर एक प्राइम मिनिस्टर एक मुल्क का, जिस दूसरे मुल्क के साथ एक ताल्लुकात अच्छे नहीं है, मकासमत है, बॉर्डर्स के ऊपर फौजें खड़ी हैं, सो वहाँ पे जाना इसको तो बड़ा पॉजिटिव लिया जाता है, ताकि हैंडशेक अगर हो जाए इंटरनेशनल कॉन्फ्रेंसेज में तो उसकी भी अहमियत होती है। तो फिर वो जो एक्चुअल स्टेक होल्डर्स हैं दोनों तरफ, उनके लेवल के ऊपर मुज़ाकरात का मुसलसल जारी रहना क्यों ज़रूरी है, कैसे जारी रखे जा सकते हैं, और फिर ये कि आउट ऑफ बॉक्स सॉल्यूशंस के लिए दोनों पार्टियां, दोनों फरीक क्या किसी भी सतह पे कोई गुंजाइश, कोई स्पेस देने के लिए तैयार हैं?
देखिए, कोई उम्मीद नहीं थी जब मुशर्रफ और वाजपेयी के बीच में एक बातचीत शुरू हुई और उसका काफी असर हुआ, सोल्यूशन नहीं हुआ वो और चीज है, लेकिन अगर आप देखें तो 2003 से 2008 तक के एक सीज फायर कायम रहा, जो एक लेवल पे वायलेंस थी वो काफी हद तक कम हुई, उसका भी पस मंजर बहुत ही एक कॉम्प्लेक्स बैकग्राउंड था, लेकिन ऐसा नहीं है कि उम्मीद नहीं रखी जा सकती। कब ये सक्सेसफुल होंगे, कब ये बातचीत, एक एक वक्त आता है और वो वक्त अभी नजर नहीं आ रहा, कब आएगा इसकी कोई प्रिडिक्शन आप और हम नहीं कर सकते, क्योंकि वो हालात बनाए जाते हैं किसी एक इनिशिएटिव से, दोनों तरफ से बातचीत चल रही है, कब ये बातचीत उस लेवल पे पहुंचेगी कि एक प्रोसेस कॉम्प्रिहेंसिव डायलॉग का या डीएस्केलेशन का प्रोसेस शुरू हो, वो अभी कहा नहीं जा सकता। लेकिन इस वक्त जो हम देख रहे हैं, देखिए आपके यहाँ इलेक्शन खत्म हो गया
और आपके यहाँ शुरू होने वाला है,
अब यहाँ हमारा इलेक्शन होने वाला है।
Exactly.
और इलेक्शन का वक्त होता है एस्केलेशन का वक्त, पोलराइजेशन का वक्त, क्योंकि आजकल जो सियासत है वो एक पोलराइजेशन की सियासत हर तरफ खेली जा रही है। तो मेरे हिसाब से ये तो जरूर है कि 2019 तक के कोई बहुत ज्यादा उम्मीद नहीं रखी जा सकती, लेकिन यहाँ पे जो बातचीत होती है उसमें ये भी है कि हो सकता है 2019 से पहले ये चाहे कि कोई बहुत बड़ा एक इनिशिएटिव लॉन्च हो जाए, ये स्पेकुलेशन है।
और फिर रीजन के जो हालात हैं वो भी उसको मुतासर कर सकते हैं। अजय शानी साहब हमारे साथ हैं, कामरान बुखारी साहब अपना तजिया दीजिएगा भारत पाकिस्तान पस मंजर में, और ये जो सियासी तौर पे जो जेस्चर्स हैं वो अपनी जगह पे, लेकिन एक्चुअल चेंज क्या आ सकता है आउट ऑफ बॉक्स सॉल्यूशंस के लिए, कोई रीजन में तब्दीलियाँ इवन पाकिस्तान भारत ताल्लुकात को और तनाज़ात को मुतासर कर सकती हैं या बेहतर बना सकती हैं, या इसी तरह से कोई एक सदी और भी जा सकती है?
जी, मैं जो हूँ अपने को पैनलिस्ट भाई के साथ बहुत मुत्तफिक हूँ, क्योंकि उन्होंने बात बड़ी पते की है कि देखें जब इलेक्शन होता है तो एस्केलेशन होती है, और अगर पहले से हालात खराब हों, और एक हिस्ट्री है, मतलब हमारी तारीख लिटर्ड है इंडिया और पाकिस्तान की कि फेल्ड इनिशिएटिव्स तरफ दौर से लेके अब तक, उससे पहले भी नवाज शरीफ का दौर था, उससे पहले जियाउल हक का दौर था, फिर जो है ना वो 80s का दौर, तो वो सारे अगर देखा जाए तो नीडल, जिस नीडल की मैं बात अफगानिस्तान के जमन में कर रहा था, वो जो है वो यहाँ पे भी उसका इतलाक होता है, क्योंकि वो नीडल नहीं मूव हो पा रही, और नीडल मूव करने के लिए दोनों जानब मैं समझता हूँ कि ये मेरा पुरुमीद ऑप्टिमिज्म कहिए या फिर ये है कि कोई एनालिसिस समझ लीजिए, मैं समझता हूँ कि अब दोनों जानब जो है इस किस्म की हुकूमतें आ चुकी हैं कि उनके पास जो है वो पॉलिटिकल विल है कि वो जो डिफिकल्ट जो डिसीजन हैं जो बायलैटरल रिलेशन को बेहतर बनाने के लिए, जो एक कमजोर हुकूमत नहीं कर सकती, जो पाकिस्तान के कॉन्टेक्स्ट में अगर आप मिलिट्री और सिविलियंस जो है वो एक पेज पे नहीं है तो फिर जो है वो आप कह सकते हैं कि वो नहीं होने वाला। इसी तरीके से एक ऐसी हुकूमत जो कि भारत के अंदर जो कि बीजेपी की हुकूमत है उसका जो है उसकी अक्सरियत है भारी है, और कुदरती तौर पर सेंटर राइट पार्टीज जो हैं वो इस किस्म की सिक्योरिटी के ऊपर जहाँ पे तनाजे होते हैं मुल्कों के दरमियान, अगर दोनों मुल्कों में सेंटर राइट की पार्टीज हों तो वो उनके लिए एक डील बनाना कदरे आसान होता है, आसान नहीं होता सिर्फ कदरे आसान होता है। तो मैं समझता हूँ कि ये इलेक्शन हो जाए इंडिया का, इस देखते हैं क्या खदोखाल होती है वहां की हुकूमत की, फिर इस उस वक्त तक जो है पाकिस्तान की हुकूमत भी जो है वो अपने आप को अपने वो
सेटल कर रही होगी,
उसको गेन कर लेंगी, मुस्तहकम हो चुकी होगी, तो फिर देखना ये उस वक्त क्या बातचीत होगी, उससे पहले मैं नहीं समझता कुछ होगा।
बहुत शुक्रिया कामरान बुखारी साहब, आप मेरे साथ थे, अजय साने आपने हमें ज्वाइन किया, आपने हमारे लिए वक्त निकाला, आपके भी हम ममनून हैं। सामिन एक ब्रेक हम लेंगे, ब्रेक के बाद वापस आते हैं, प्रोग्राम के अगले हिस्से पे बात करेंगे।
VOA उर्दू अब आपके हाथ में, पढ़िए देखिए सुनिए सेव कीजिए फॉलो कीजिए, दूर जाने की जरूरत नहीं। VOA उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में है। आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू VOA की खसूसी ऐप डाउनलोड कीजिए जो ऐप स्टोर पर भी दस्तियाब है। VOA उर्दू अब आपके हाथ में।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है, प्रोग्राम में जहां रंग मैं हूं असद हसन और प्रोड्यूसर हमारे साथ असवर इमाम। आज के इस प्रोग्राम के दूसरे सेगमेंट में हम बात करेंगे इस्लामाबाद से, जो दो अहम डेवलपमेंट्स, दो अहम फैसले हैं, एक सुप्रीम कोर्ट का फैसला है और एक इस्लामाबाद कैपिटल टेरिटरी मजिस्ट्रेट का फैसला है। सो दोनों फैसले बहुत अहम हैं। एक तो ये कि सुप्रीम कोर्ट ने जमात दावा और उससे जो वाबस्ता तनजीमें फलाह इंसानियत फाउंडेशन, उनकी सरगर्मियों पर वफाकी हुकूमत की पाबंदियों के ख़िलाफ़ जो उज़र था वफाकी पाबंदियों का, उसको मुस्तरद कर दिया है, जिसके बाद ये तंजीमें अपने तई फलाही सरगर्मियों में मसरूफ़ हो सकती हैं। लाहौर हाई कोर्ट के इस फैसले को चैलेंज किया था हाफिज़ सईद अहमद ने, जो जमात दावा के सरबराह हैं, और ये पिटिशन उन्होंने फ़ाइल कर रखी थी। इसके बाद इसके मुल्क के अंदर उनकी सरगर्मियों पर क्या असरात होंगे और बैरूनी तौर पर, चूँकि हाफिज़ सईद अहमद का नाम जो है वो अमरीका और अमरीका के महकमे खारजा को मतलूब अफराद की फहरिस्त में होता है, दहशत गर्द अफराद की फहरिस्त में होता है, सो उनकी अगर सरगर्मियाँ जारी रहती हैं तो इससे पाकिस्तान के लिए और फिर ख़ास तौर पे जो पाकिस्तान का नाम जो टेरर फाइनेंसिंग एक्ट के रेफरेंस में जो पाकिस्तान ग्रे लिस्ट के अंदर ऑलरेडी मौजूद है, वहाँ पे क्या मुश्किलात आ सकती हैं। दूसरा फैसला भी साथ ही उसकी तमीज़ में बता दूं, फिर अपने पैनलिस्ट के उनकी राय लेंगे। इस्लामाबाद टेरिटरी कैपिटल टेरिटरी मजिस्ट्रेट, उनका एक फ़ैसला सामने आया कि मुहर्रम के दौरान उन्होंने 12 ऐसे मजहबी रहनुमाओं या सख्तगीर जो आलिमों के तौर पर मशहूर हैं उनके ऊपर, बशमूर मौलाना खादिम रिजवी के तहरीक लब्बैक पाकिस्तान के जो सरबराह हैं, उनकी तकरीर पर इस मुहर्रम के दौरान पाबंदी आयद कर दी है, और उनके समेत मजीद 14 ऐसे रहनुमा हैं, मजहबी रहनुमा, जिनका इस्लामाबाद दारुल हुकूमत में दाखला 2 माह के लिए बंद कर दिया गया है, और उसका सबब मुबैना तौर पर उनके जो सख्त गिर और फिरका वारियत पर मबनी वाज हैं उसको बनाया गया है, और इसी को रोकने के लिए ये फैसला किया गया है। सो उनके ऊपर एलिगेशन ये है कि वो फ़िरका वारियत को हवा देते हैं। तजिया हम लेंगे, डॉक्टर रसूल बख्श साहब हमारे साथ हैं, मुमताज़ तजियाकार हैं, पॉलिटिकल साइंटिस्ट हैं, हमें ज्वाइन करेंगे फरजाना अरशद साहब, असिस्टेंट प्रोफेसर हैं GC यूनिवर्सिटी के अंदर और अपना प्रोग्राम होस्ट भी करती हैं। दोनों मेहमानों का बहुत शुक्रिया, माफ़ी चाहता हूँ। और डॉक्टर मेहदी हसन साहब हमारे साथ होंगे, हाँ जी, इस सेगमेंट में मैं माफ़ी चाहता हूँ अपने पैनलिस्ट का तारुफ करा दूँ। ताहिरा अब्दुल्ला साहब हमारे साथ हैं, मुमताज़ सरगर्म कारकुन है, किसी तारुफ की मोहताज नहीं है। डॉक्टर मेहदी हसन साहब हेड हैं ह्यूमन राइट्स कमीशन ऑफ पाकिस्तान के, और एजुकेशनिस्ट भी हैं, इंटरनेशनल इशूज़ पर भी नज़र रखते हैं। दोनों मेहमानों का बहुत शुक्रिया और खैर मकदम। ताहिरा अब्दुल्ला साहबा, कैसी इन दो डिवेलपमेंट्स पर कैसे आप कमेंट करेंगी?
बहुत शुक्रिया। मैं समझती हूँ कि सुप्रीम कोर्ट ने
जी
बात मुझे जो समझ आई है, क्योंकि मैं वकील नहीं हूँ और कानून इस तरह नहीं जानती, पढ़ा नहीं हुआ, ये एक क्योंकि एक पहले से जेरे समात है
जा.
तो लिहाजा सुप्रीम कोर्ट में जब फेडरल हुकूमत गई थी तो उन्होंने कहा कि जी पहले आप इंतजार तो कर लें कि हाई कोर्ट की तरफ से इस मुकदमे की समात हो रही है, जेरे समात है, तो वहां से क्या फैसला आता है. सुप्रीम कोर्ट आप जानते हैं कि अदालत आलिया है और कोर्ट ऑफ लास्ट अपील होती है हमेशा. तो बल्कि हम, मैं तो इस चीज के हक में हूँ कि पहले मर्तबा हर चीज को शुरू में सुप्रीम कोर्ट में नहीं ले जाना चाहिए. पहले एक प्रॉपर प्रोसेस है, एक एक तरीकाकार है जिसको हमें पूरा अपनाना चाहिए कि लोअर जुडिशरी से निकलकर फिर जाना चाहिए सुप्रीम कोर्ट के अंदर आखिरी तौर पर.
जी नहीं, ये उसमें लाहौर हाई कोर्ट ने भी फैसला उनको जो फलाही सरगर्मी है उनके जारी रखने के हक में दिया था, उसी को चैलेंज किया गया और उस चैलेंज पिटीशन को आज उसमें मुसरत किया गया. अखबारों
को पढ़ें, उसमें ये भी सुप्रीम कोर्ट ने कहा है कि ये मामला, ये मुकदमा अभी चल रहा है. जी
सही. लेकिन जनरली अगर इस तरह की तंजीमें अगर वहाँ पे मसरूफ अमल होती हैं, एक तो खैर उनका सियासी किरदार है, गवर्नमेंट की या रियासत की पॉलिसी नज़र आती है कि उनको मरकजी दायरे में लाया जाए, लेकिन दूसरी जानब आपके सामने FATF है, दूसरी जानब आपके सामने अमेरिका है, अमेरिका का महकमा खारजा है जिनके साथ बहुत कुछ स्टेक्स जुड़े हुए हैं. सो इंटरनेशनल फोर्सेज को कैसे तसली दी जा सकती है या ऑनबोर्ड रखा जा सकता है ऐसे फैसलों के बाद?
अगर आज के अखबारों को उठा के पढ़ा जाए और उसमें इस्लामाबाद में दाखिले पर पाबंदी की वजूहात और असबाब जो बयान किए गए हैं, या तो वो दुरुस्त हैं और फिर या इन ग्रोहों को कौमी धारे में लाने का जो अज़्म है
जी.
वो दुरुस्त है. दोनों चीज़ों को अगर साइड बाय साइड रखा जाए और उसका मुतालिया किया जाए कि अगर कोई फ़िरका वाराना, फ़िरका परस्ती, शिया सुन्नी फसादों को हवा दे रहा है और फ़िरका वारियत को हवा दे रहा है, इस तरह के सिर्फ जुमे के खुदमों में नहीं बल्कि हर किस्म की मजालिस और महफिलों के अंदर अगर गलत किस्म के कलिमात अदा किए जा रहे हैं मुकद्दस हस्तियों के लिए और मुकद्दस किताबों के लिए और मुख्तलिफ चीज़ों के लिए, तो फिर या तो इस्लामाबाद कैपिटल टेरिटरी की इंतजामिया गलत है
जी.
और फिर या तो मैं कंटेंप्ट में नहीं आना चाहती, या तो फिर हमारी अदालतों को नजरसानी करनी चाहिए.
जी डॉक्टर प्रोफेसर मेहदी हसन साहब, आपकी राय.
जी देखिए, बात यह है कि किसी का दाखला किसी शहर में बंद करना ये बेसिक ह्यूमन राइट्स के खिलाफ है. जहाँ तक फिरकेवारियत का ताल्लुक है, फिरकेवारियत पाकिस्तानी सोसाइटी जो है वो मुख्तलिफ अंदाज से एक डिवाइडेड सोसाइटी है. इसमें बहुत से तासुबात पाए जाते हैं, उन्हीं में फिरकेवारियत भी है. और फिरकेवारियत का ताल्लुक जो है वो रिलीजियस एक्सट्रीमिज्म से है. हमारे यहाँ ये बात आप देख लीजिए कि रिलीजियस माइंड जो है उसका इन्फ्लुएंस बहुत है पाकिस्तानी सोसाइटी पे. अगरचे वो माइनॉरिटी में है, बहुत बड़ी तादाद नहीं है, इलेक्शन नहीं जीतते कभी, कभी हुकूमत में नहीं आते, लेकिन उनका इन्फ्लुएंस बहुत ज्यादा है. और हमारी हुकूमतें जब भी कोई मजहब का मामला दरपेश होता है उनका रवैया हमेशा माजरत खाहना हो जाता है और वो स्टेप नहीं ले पाते जो उन्हें लेना चाहिए, खा वो माइनॉरिटीज के साथ सुलूक हो मेजॉरिटी का या वो मुसलमानों की मुख्तलिफ फिरकों का मुख्तलिफ मसलक का आपस में इख्तलाफ हो, उस पर जो एक्शन हुकूमत को लेना चाहिए वो आम तौर पर लेने में कामयाब नहीं होते. लेकिन ह्यूमन राइट्स के हवाले से अगर देखा जाए तो किसी आज़ाद शहरी को आप किसी शहर में पाकिस्तान के दाखले से मना नहीं कर सकते.
लेकिन अगर कोई शहर अगर हसास अगर उसको डिक्लेयर किया जाए और फिर वो एक पूरा ट्रैक रिकॉर्ड हो सेक्टेरियन वायलेंस का या उसको प्रोवोक करने का या उसको
नहीं, तो उसको उसको चेक करने की जरूरत है और उसके लिए एक बाकायदा कैंपेन की जरूरत है جو کسی حکومت نے نہیں چلائی پاکستان کی, کہ لوگوں کے ذہن کو کس طرح تبدیل کیا جائے. دیکھیے تاریخ کا سبق تو یہ ہے جو ہم نے بھلا دیا ہے
جی,
کہ جب بھی سیاسی مقاصد کے لیے مذہب کو استعمال کیا گیا جس دور میں بھی, پرانے دور دیکھ لیں, ادوار دیکھ لیں تاریخ کے لحاظ سے, جدید دور دیکھ لیں, جب بھی مذہب استعمال ہوا سیاسی مقاصد کے لیے اس کا نتیجہ ہمیشہ وائلنس کی شکل میں نکلتا ہے. ہم نے پاکستان کے فاؤنڈر کا ایک بہت خوبصورت فقرہ نظر انداز کر دیا ہے, ویسے تو ہم نے سارا ویژن ہی ان کا نظر انداز کر دیا ہے. انہوں نے 11 اگست کی تقریر میں یہ کہا تھا, جو اوپننگ سیریمنی تھی کانسٹیٹیوئنٹ اسمبلی کی, اس میں جو تقریر سینسر ہو گئی تھی
جی,
اس کو اس میں یہ کہا تھا انہوں نے کہ ریلیجن از اے پرسنل میٹر آف فیتھ فار ایوری انڈیویجول, جس کی انٹرپریٹیشن یہ ہے کہ اس میں دخل دینے کا کسی کو حق
کوئی اختیار نہیں ہے,
ہر شخص کا ذاتی مسئلہ ہے مذہب, کہ اس کا اور اس کے خدا کا کیا تعلق ہوگا یہ وہ فیصلہ خود کرتا ہے آدمی, اس میں کوئی اسٹیٹ بھی یا کوئی دوسری جماعت یا دوسرا فرد اس میں دخل نہیں دے سکتا کہ آپ کا عقیدہ غلط ہے, خواہ وہ دوسرے مذاہب ہوں خواہ وہ ایک ہی مذہب کے مختلف مسالک ہوں. یہ کوئی نیا مسئلہ نہیں ہے فرقہ واریت کا, یہ تو بڑا پرانا مسئلہ ہے.
ٹھیک, اور اس کو سیاست کی سطح پہ نہ صرف اس میں اویئرنیس پیدا کرنی ہوگی,
بھی ہوتے تھے یہ جھگڑے آزادی کے بعد بھی ہوتے رہے. سب سے بڑا جھگڑا جو ہے فرقہ واریت کا وہ آپ کو یاد ہوگا 1963 میں ہوا تھا, جو ایک شہر میں نہیں پاکستان کے بہت سے شہروں میں ہوا تھا, جس میں لاہور میں بہت بڑا فساد ہوا تھا اور اس میں بہت سے لوگ جو تھے وہ قتل ہوئے اور بے شمار لوگ زخمی ہوئے, اتنے لوگ زخمی ہوئے تھے کہ ہسپتالوں میں ان کے لیے بستر بھی اویلیبل نہیں تھے
جی,
ان کو فرش پہ لٹایا گیا تھا
جی. بہت شکریہ آپ کا ڈاکٹر مہدی حسن صاحب, آپ ہمارے ساتھ ہیں, طاہر عبداللہ صاحب آپ کے بھی ہم ممنون ہیں کہ آپ نے ہمارے لیے وقت نکالا. سامعین ایک بریک کے بعد واپس آتے ہیں پروگرام کے اگلے حصے پہ بات کرتے ہیں.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم, تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں, سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. اس پتے کو یاد رکھیے www.urduvoa.com.
یہ وائس آف امریکہ واشنگٹن ہے, پروگرام میں جہاں رنگ میں ہوں اسد حسن اور پروڈیوسر ہیں ہمارے ساتھ اسفر امام, اور پروگرام کے اس حصے میں ہم گفتگو کریں گے. آج کابینہ کا اجلاس تھا جس میں میڈیا اطلاعات کے مطابق پہلے اس کے اوپر بھی فوکس کیا جانا تھا کہ ٹیکس آرڈیننس اور ٹیکس اصلاحات, اور اطلاعات میڈیا کے اندر یہ آتی رہیں کہ جو سیلریڈ کلاس ہے اس کے اوپر اس کو جو ٹیکس میں چھوٹ دی تھی پچھلی حکومت نے, اس کو ختم کرنے کا فیصلہ کیا گیا ہے. لیکن پھر وفاقی وزیر اطلاعات و نشریات فواد چودھری, انہوں نے اس کی تردید کی اور کہا کہ یہ معاملہ ابھی ایجنڈے کے اوپر نہیں تھا. دوسری جانب جو ہیں وفاقی وزیر تعلیم, انہوں نے یہ بیان کیا کہ وزیراعظم عمران خان وہ ان کے لیے جو رہائش گاہ ہے, جو پرائم منسٹر ہاؤس ہے, اس کو ایک ایلیٹ یونیورسٹی میں تبدیل کیا جائے گا. اسی طرح جو گورنر ہاؤسز ہیں ان کو بھی یا تو ان کے اوپر ٹکٹ لگائی جائے گی یا ان کو کسی اور مقصد کے لیے استعمال کیا جائے گا. تو اس میں ایک آسٹیریٹی کا یا ایک کفایت شعاری کا پیغام ہے, اور اس کے ساتھ ساتھ سادگی کا. گورنمنٹ کیا اس کے اوپر عمل درآمد کر پائے گی, اور کیا یہ ایک بہتر آپشن ہے یا اس کو بہتر انداز میں کرنے کی ضرورت ہے, اور اگر نہیں بھی کریں گے تو اس میں جو پیغام اہم ہے یا واقعتاً اس میں سے جو چند کروڑ یا 1-2 ارب روپیہ جو بتایا جا رہا ہے کہ اس کی بچت ہو سکتی ہے, وہ زیادہ ضروری ہے. انالیسس ہم لیں گے, ڈاکٹر رسول بخش رئیس صاحب ہمارے ساتھ ہیں اور فرزانہ ارشد صاحبہ, وہ بھی پولیٹیکل انالسٹ ہیں, اینکر ہیں اپنے پروگرام کی, اور پولیٹیکل سائنس پڑھاتی بھی ہیں. دونوں مہمانوں کا بہت شکریہ اور خیر مقدم. ڈاکٹر رسول بخش رئیس صاحب آپ ہمارے ساتھ ہیں جی. ڈاکٹر صاحب آپ کو میری آواز آ رہی ہے؟
جی آ رہی
ہے. جی ڈاکٹر صاحب, پہلے ذرا یہ آسٹریلیٹی کیمپین اور پرائم منسٹر ہاؤس کو آج پوسٹ گریجویٹ یونیورسٹی یا انسٹیٹیوٹ اعلیٰ سطح کا بنانے کا اعلان کیا ہے انہوں نے, وزیر تعلیم شفقت محمود صاحب نے, اور اس کے اوپر میڈیا کے اندر تنقید بھی ہو رہی ہے, تعریف بھی ہو رہی ہے کہ اگر آپ ان کو بنائیں گے تو پھر آف کورس پرائم منسٹر اور باقی جو مشینری ہے اس کے لیے نئے گھروں میں جائیں گے. سو اس وقت کیا ضروری ہے, میسج واقعتا عام ہے یا پھر یہ کہ چونکہ تحریک انصاف کے یہ اپنے سلوگنز رہے ہیں اس دباؤ میں آتی ہوئی نظر آتی ہے, یا ابھی کرنے کا وقت یہی ہے اور کر گزرنا چاہیے؟
میرا خیال یہ ہے کہ اور بھی بہت جگہ ہیں جہاں پہ کہ یونیورسٹیاں بنائی جا سکتی ہیں, اور جو موجودہ یونیورسٹیاں ہیں ہم ان کو بھی زیادہ ڈیولپ کر سکتے ہیں, ان کو بھی کنسنٹریٹ کر سکتے ہیں. وزیر اعظم ہاؤس کو وزیر اعظم ہاؤس رہنا چاہیے اور گورنر ہاؤس کو گورنر ہاؤس رہنا چاہیے. یہ ہماری ہسٹری ہے, ہیریٹیج کا حصہ ہے, اور اگر وزیر اعظم صاحب ان کو استعمال نہیں کرنا چاہتے تو میری رائے میں بے شک استعمال نہ کریں. لیکن یہ جو سمبولک پالیٹکس ہے اور یہ سمبولزم میں اور اس پاپولزم میں ان کو نہیں پڑھنی چاہیے. جو صحیح قسم کے ریفارمز ہیں جو ہمیں کرنی چاہیے وہ کرنی چاہیے, اس سے کوئی بڑا فرق نہیں پڑے گا.
صحیح, لیکن اب یہ جو پاپولزم کی پالیٹکس اگر ہوئی ہے,
سچ انسٹیٹیوٹس آف بول دیں
جی, پاپولزم کی اگر پالیٹکس ہوئی ہے انتخابی مہم کے دوران, تو پھر وہ وعدے تو بظاہر ایک بڑا بوجھ بن کے سامنے آ کھڑے ہوئے ہیں.
یہ وعدے ایسے کرنے نہیں چاہیے
جی ہاں. سو اب بظاہر یہ کنڈیشن لگتی ہے, نہ جائے مانا نہ پائے رفتن جی, بظاہر اب یہ لگ رہا ہے کہ یہ ہو بھی نہیں پا رہا اور اس کے کیے بنا گزارا بھی نہیں ہوگا. سو یہ چیزیں کیسے, اس کو اس کا مستحسن حل ہے کیا؟
اس کا حل یہ ہے کہ ان کو آپ رہنے دیں اور کسی اور جگہ کے اوپر یونیورسٹیاں بنائیں.
صحیح,
بہت جگہ حکومت کے پاس موجود,
تو یا پھر یہ کہ مین وائل جو ہے نا کیسے کمپلیکسز بنائے جائیں
زیادہ
جی ہاں,
اور اس کو یونیورسٹی میں تبدیل کرنا یہ آسان کام نہیں ہوگا.
یا پھر یہ کہ وہ کہتے ہیں نا کہ صرف پرائم منسٹر ہاؤس کی بات نہیں ہے, اس کے ساتھ وہ کہتے ہیں اور بڑے
3 کلومیٹر کے فاصلے پہ ہے
جی ہاں,
وہاں پہ ایک اور یونیورسٹی بن سکتی ہے, ان کے پاس 2000 ایکڑ زمین موجود ہے
جی.
تو میرا خیال ہے اس کے اوپر میرا غور فکر کرنا چاہیے, بازی میں فیصلہ نہیں کرنا چاہیے
جی. فرزانہ ارشد صاحبہ آپ ہمارے ساتھ ہیں جی, فرزانہ صاحبہ ہمارے ساتھ ہیں
جی,
جی فرزانہ اس پہ پہلے بات کیجیے گا. ہم ذرا یہ جو آسٹریلٹی کیمپین ہے, لیکن بظاہر یہ لگ رہا ہے کہ ایک مشکل میں ہے تحریک انصاف کی حکومت اور لیڈرشپ, کیونکہ جو انتخابی نعروں میں جو سلوگنز تھے اب نہ اس پہ عمل درآمد کرنا آسان ہے, جیسے بڑے بڑے گھر پرائم منسٹر ہاؤس چھوڑنا, اور اگر چھوڑ بھی دیجیے تو پھر اس کا پراپر استعمال, کیونکہ اس کے عدم استعمال کی صورت میں جو اخراجات آئیں گے ظاہر وہ بھی آسٹریلٹی کو سپورٹ نہیں کرتے ہیں. سو کیا اس کا حل یا سلیوشن ہو سکتا ہے آپ کے خیال میں؟
دیکھیے اتنا تو ابھی میرے خیال میں کوئی اتنی مشکل نہیں ہے, بیکاز دس از دیز آر دا بگننگ ڈیز فار دا نیو گورنمنٹ, اور میرے خیال میں کمزور بھی ایون حکومت ہو تو شروع کے 5-6 مہینے کوئی اتنا اس کو ایسا ہم مشکل نہیں سمجھ سکتے کہ اگر وہ انتخابی منشور کے اوپر نہیں عمل کر پا رہی ہے یا ایشوز آ رہے ہیں, یا جس طرح اب انہوں نے جو بھی اپنے بچت کے نعرے لگائے ہیں اس کو اس طرح سے وائبل نہیں کر پا رہے ہیں. تو میرے خیال میں اس کو ایز اے مطلب ذاتی طور پہ میں یہ سمجھتی ہوں کہ کوئی حکومت کے لیے خاص ٹربل نہیں ہے. بہرحال ان کو لے کے تو چلنا ہوگا اپنی جو انہوں نے کمٹمنٹس ہیں, اور ابھی ہم دیکھ بھی رہے ہیں جس طرح انہوں نے وہ ہاؤسنگ کے حوالے سے بھی کچھ میٹنگز خان صاحب نے کی ہیں. لیٹس سی, ابھی میرے خیال میں ابھی دیکھنا پڑے گا, اور عام لوگ بھی جو ہیں وہ اتنی کوئکلی سوشل میڈیا پہ تو ہمیں نظر آتی ہیں یہ چیزیں, لیکن عوام میں اس طرح سے اصل میرا خیال ہے نہیں ہوتی.
ہاں نہیں, لیکن یہ کہ وہ جو پرائم منسٹر ہاؤس چھوڑنا ہے, گورنر ہاؤس چھوڑنا, سو وہ بڑے بڑے گھر ہیں, ظاہر بڑی بڑی عمارات ہیں, اور ان کو چھوڑنے کی بات کہی گئی ہے, اور اب بہت سارے ایون پارٹی کے اپنے اندر لوگ کہتے ہیں کہ یہ اتنا آسان نہیں ہوگا. تو پھر ایک حال تو یہ ہے کہ جیسے آپ باقی کمپلیکسز بنا رہے ہیں تو ایک سمپل سادہ سا کمپلیکس بنائیں جو سیکورٹی نیڈس پوری کرتی ہوں, پوری مشینری جو ہے منسٹرز ان کو وہاں پہ, پھر تو یہ یونیورسٹیز بن سکتی ہیں, لیکن صرف پرائم منسٹر ہاؤس یونیورسٹی نہیں بن سکے گا.
آپ کی بات سے میں اگری کرتی ہوں, کیونکہ دیکھیے خان صاحب جو ہیں وہ چاہتے بھی ہیں کہ فار ایگزامپل سارے گورنر ہاؤسز جو ہیں ان کو اس طرح سے ایویکویٹ کیا جائے, مطلب یہ کہ ان کو کہیں اور شفٹ کیا جائے گورنر صاحبان کو چھوٹے گھروں میں, اور یہ واقعی بہت بڑی جگہ ہیں اور ان کا بہت اچھا استعمال بھی ہو سکتا ہے. یہ بات درست ہے, لیکن پارٹی کے اندر کے معاملات کو سیٹسفائی بھی کرنا ہوتا ہے. فار ایگزامپل میں آپ کو آج ایگزامپل دیتی ہوں, آج पंजाब कैबिनेट के मिनिस्टर्स की तादाद 45 हो गई जबकि पिछली गवर्नमेंट में 27 थी। तो ये 45 होना, हालांकि खान साहब नहीं चाहते होंगे, उसकी रीजन ये है कि पार्टी के बहुत सारे एलिमेंट्स को सेटिस्फाई करना होता है, अपने कोलिशन पार्टनर्स को सेटिस्फाई करना होता है, तो ये जो कॉम्प्रोमाइजेस करने पड़ते हैं जनरली, मतलब ये कि बेशक हम तहरीके इंसाफ इसके ऊपर क्रिटिसिज्म कर लें, लेकिन अंदर की रियलिटी ये होती है कि आपने हुकूमत भी तो बचानी है, आपने मतलब चीजों को आगे लेके चलना
है। फरजाना हमारे साथ रहिएगा, आखिरी हमारे पास 5 मिनट हैं और इशू बहुत अहम है। ये वॉइस ऑफ अमेरिका सामीन प्रोग्राम आप सुन रहे हैं, जहाँ रंग मैं हूँ असद हसन और प्रोड्यूसर हमारे साथ असफर इमाम। ये थोड़ा नज्म का है, ये डिसिप्लिन की हम बात करें, जरा लाइटर नोट पर। मामला बड़ा तकलीफ दे है। बेगम कुलसूम नवाज साहिबा ज़ाहिर एक बड़ा नाम थी और साबिक खातून ने अव्वल 3 बार की और उनके इंतकाल के बाद आज उनका जस्द खाकी वहाँ से लंदन से रवाना हो रहा है पाकिस्तान के लिए। लंदन में जो नमाज जनाजा थी जिसमें नेचुरली सबसे ज़्यादा पाकिस्तानी शरीक थे, जो वरसा थे, जो टेलीविज़न पर लाइव मनाजिर हमने देखे, वरसा को भी कोहनियाँ मारते हुए लोग आगे निकल रहे थे सिर्फ एक सेल्फी बनाने के चक्कर में। सो ये डिसिप्लिन कैसे आएगा, कब आएगा? कम अज़ कम अगर एक क्वेश्चन है, बहुत तनकीद ऑलरेडी की जाती है इज्तमाही रवैयों के ऊपर कि अगर जीने की ज़्यादा आदाब नहीं आ रहे हैं तो कम अज़ कम जो मौत और मुश्किल वक्त के आदाब हैं कम अज़ कम उनसे तो अपने आप को एजुकेट किया जाए। अगर नेल्सन मंडेला का आप फ्यूनरल देखें या अगर बरतानिया के अंदर आपने लेडी डियाना का देखा होगा, मिलियंस की तादाद में लोग होते हैं और एक नज़म नज़र आता है। आज मियाँ नवाज शरीफ साहब भी जब उस जाए का मुआयना करने गए हैं जहाँ पर तदफीन होगी बेगम साहिबा की, सो वहाँ पर भी कुछ वर्कर्स के साथ जब उन्होंने ताज़ियत के लिए आए हुए बात करना चाहिए तो वहाँ पर धक्कमपेल हुई और मीडिया के मुताबिक वो एक नागवार एहसास के साथ उनको वहाँ से जाना पड़ा। सो ये डिसिप्लिन कैसे आएगा? लीडरशिप को भी एजुकेट करना है और नीचे लोगों को भी होना है। फरजाना अरशद साहब हमारे साथ हैं, साकिब राजा ने लंदन से ज्वाइन किया है। साकिब अनफॉर्चुनेटली बहुत आखिर में हम इस पर आपको ले पाए, लेकिन क्विकली ब्रीफ कीजिएगा कैसा माहौल था और लंदन में आम तौर पर बड़ा डिसिप्लिन होता है तो पाकिस्तानी वहाँ से लर्न क्यों नहीं करते कि कम अज़ कम ऐसे मौके पर कैसे बिहेव करना होता है?
पहले तो बहुत शुक्रिया और मुझे बड़ी खुशी हुई है, मैं कम से कम आपको अप्रिशिएट करूंगा कि आपने आज ऐसा एक टॉपिक चूज किया है जिसकी खुद मुझे वहाँ जब जनाजा खत्म हुआ और उसके बाद जब हम बाहर आए और गेट पे खड़े थे तो मैंने खुद उस वक्त यही डिस्कस किया जिस वक्त जो इस वक्त आपके साथ प्रोग्राम में कर रहे थे कि कितनी यहाँ पर शर्मिंदगी भी देखने को मिली और गुस्सा भी आया बाज लोगों पर कि एक तरफ उनका जस्ते खाकी जो है वो जब फैमिली के साथ गाड़ी से उतारा गया और उसके फौरन बाद जिस तरह लोग जो है वहां पर, इसमें बिल्कुल कोई शक नहीं है कि उनकी मोहब्बत थी, उनकी एक चाहत थी, बहुत दूर दूर से लोग आए हुए थे, बल्कि मैं अगर ये कहूं कि सुबह 6-6 बजे 5-5 बजे लोग उठ के घरों से निकले हुए थे मैनचेस्टर से और दीगर इलाकों से, इसमें कोई शक नहीं। लेकिन इस बदनज़मी का इतना बुरा आलम था और इसमें सबसे ज्यादा कसूरवार अगर मैं ठहराऊंगा तो सोशल मीडिया को ठहराऊंगा, क्योंकि हर किसी के हाथ में एक मोबाइल था और कोई फेसबुक पे लाइव था और कोई ट्विटर पे लाइव था जिसकी वजह से ये सारी बदनज़मी देखने को मिल रही थी। एक तरफ फैमिली पर इतना बड़ा पहाड़ सदमा है और उसको भूलते हुए, उसको सामने रखते हुए अगर देखा जाए तो फैमिली की तकलीफ में मजीद एक इजाफा
की गई। मैं देख रहा था मियां शहबाज शरीफ साहब वहाँ पे थे, हसन हुसैन वहाँ पे थे और यकीन करें मैंने टेलीविजन पे देखा कि नागवारी उनके चेहरे पे थी कि उनको कोहनियाँ लग रही थी और वो पहली सफ की बजाय लग रहा था कि पिछली सफ़ों में खिसकते जा रहे हैं। फरजाना अरशद साहबा, 1 मिनट है हमारे पास, इसको सम अप कीजिएगा, एजुकेशन कैसे हो नेशन की?
देखें एजुकेशन के लिए
इस तरह की
मैं ये अर्ज कर रही हूँ। देखें असल मेरे ख्याल में इस तरह के ये जो आपने टॉपिक सिलेक्ट किया, जनरली हम प्रोग्राम नहीं करते, हम कम बात करते हैं, मेरे ख्याल में बहुत जरूरी है मीडिया को, इलेक्ट्रॉनिक प्रिंट को इसके ऊपर अपना रोल प्ले करना, हुकूमत को, इवन हुकूमतों के साथ साथ लीडरशिप को, वो लोग जिनको जिनके लोग फॉलोअर्स हैं वो लोगों को एजुकेट करें। और सर्टनली एजुकेशन में हमें इसको फ्यूचर में, मैं समझती हूँ कि आगे चल के हमें यूनिवर्सिटीज के अंदर भी, मैं खुद यूनिवर्सिटी में पढ़ाती हूँ, ये बच्चों को एजुकेट करना। देखिए एक स्विक सेंस की एक शक्ल है कि आपको, आप जहाँ पे भी हैं आपको किस तरह के डिसिप्लिन का मुजाहरा करना है। आप सड़क के ऊपर हैं, आप ड्राइव कर रहे हैं, आपको दाएं बाएं से कट नहीं मारने बल्कि आपको अपनी लाइन के एक नज़म के तहत चलना है ताकि बाकी लोग डिस्टर्ब नहीं हो।
और ये सारी सियासी जमातों को भी करना है, खा वो प्राइम मिनिस्टर इमरान खान हूँ, वो मियाँ साहब हूँ, वो जरदारी साहब हूँ, उनके साथ इतने लोग खड़े होते हैं, कोई ना कोई आर्केस्ट्रेट कर सकता है, मॉडरेट कर सकता है वर्कर्स को कि एक तरह इस नज़म इस तरतीब से खड़े हूँ। मुझे प्रोग्राम यहाँ पे ख़त्म करना होगा। फरजाना अरशद साहब आपके ममनून है, साकिब राजा साहब लंदन से आपने भी ज्वाइन किया, आपका भी बहुत शुक्रिया। प्रोड्यूसर थे असफर इमाम, असद हसन को इजाज़त दीजिए, अल्लाह हाफिज़।
इस प्रोग्राम में जो नुक्ताए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔
پاکستان کے صنعتی شعبے اور مزدور حلقوں سے وابستہ افراد کا کہنا ہے کہ ملک کی کانوں میں کام کرنے والے افراد میں حادثات کی تعداد میں اضافہ ہو رہا ہے۔ واضح رہے کہ بدھ کو درہ آدم خیل کے قریب شانگلہ کے علاقے میں کوئلے کی کان میں دھماکے سے 12 مزدور ملبے میں دب گئے۔ شانگلہ میں مزدوروں کے لیے قائم ایک غیر سرکاری ادارے کے عہدیدار سید ساجد شاہ کا کہنا ہے کہ یہ 3 ماہ میں ہونے والا تیسرا بڑا واقعہ ہے۔ شانگلہ کے واقعے پر جب کانوں کی نگرانی کرنے والے چیف انسپکٹر سے رابطہ کیا گیا تو انہوں نے کانوں میں ہونے والے حادثات پر کچھ کہنے سے معذرت کی۔ خیبر پختونخوا میں انسانی حقوق کے لیے کوشاں مختار باچا نے بتایا کہ شانگلہ میں اس نوعیت کے واقعات متواتر کیوں ہوتے ہیں۔
شانگلہ کا علاقہ، اس میں پلین زمین نہیں ہے، سب پہاڑی علاقہ، بہت کم زمین، آبادی زیادہ، لوگ مجبور ہیں ادھر ادھر جانے اور مزدوری کرنے پر، اور خصوصاً مائن میں شانگلہ ہی کے لوگ کام کرتے ہیں، تو یہ ٹھیکیداری سسٹم ہے اور وہاں پر کوئی جو مزدور قوانین ہے اس کا اطلاق نہیں ہے، اور ان کے لیے کوئی ایسے انسپکٹر ہو سکتے ہیں جو مزدوروں کا اگر کوئی یونین ہوتا وہ اگر کمپلین کرے، اس طرح سے کوئی سسٹم نہیں ہے موجود۔
دوسری طرف کراچی میں مزدور رہنما ناصر منصور، جو آل پاکستان ٹریڈ یونین آرگنائزیشن کے سربراہ بھی ہیں، کہتے ہیں مزدوروں کے ساتھ پیش آنے والے حادثات میں اضافہ ہو رہا ہے۔
پاکستان دنیا کے ان ممالک میں شمار ہو رہا ہے جہاں پہ سب سے زیادہ صنعتی حادثات ہوتے ہیں، اور اس کی وجہ یہ ہے کہ پاکستان کے اندر لیبر قوانین کے اوپر عمل درآمد، خصوصی طور پر آکوپیشنل ہیلتھ اور سیفٹی کے جو اسٹینڈرڈز ہیں ان کے اوپر ہی عمل نہیں ہوتا، اور ہمارے کانکنی جو ہے اس میں آج بھی جو ہے 100 سال پرانا کانکنی کا طریقہ جو ہے وہ استعمال کیا جاتا ہے، جس کے نتیجے کے اندر مسلسل ہلاکتیں ہوتی ہیں، اور یہ ہلاکتیں بعض اوقات کیونکہ مائنز جو ہیں وہ اربن ایریا سے بہت دور ہیں اور وہاں تک خبریں پہنچتی نہیں ہیں، تا وقت ہے کہ یہاں 10, 15, or 20 ورکر جب تک وہ شہید نہ ہو یہ خبر نہیں بنتی۔
مزدور رہنما ناصر منصور نے بتایا کہ اس وقت پاکستان کی کانوں میں مزدور کس قسم کی معدنیات تلاش کرتے ہیں۔
دیکھیے، ایک تو کانکنی جو ہے پتھر جو ہے، جو قیمتی پتھر ہے وہ نکلتا ہے، قدرتی تو وہ ہے، اور سنگ مرمر ہے اور یہ اس کا یہ ہے۔ دوسرا یہاں پہ کروم بھی نکلتا ہے، کروم جو ہے وہ ایک ایسی دھات کی طرح کا ہے جو گن کے اندر کی طرف اس کے اندر وہ استعمال ہوتا ہے، اس طرح جو ہے پھر گولڈ کی مائنز ہیں۔
ان کا کہنا تھا کہ مختلف کانوں میں بڑھتی ہوئی سرمایہ کاری کے پیش نظر اب ضروری ہو گیا ہے کہ مزدوروں کی سلامتی کے مطالبات کو آگے بڑھایا جائے۔
جب بھی کوئی انویسٹمنٹ آ رہی ہے اس کے ساتھ ہمارے ساتھ ایک ڈسکشن میں آیا جائے، جس طرح آپ امپلائر سے، مالکان سے بات کرتے ہیں، اسی طریقے سے ورکر سے بات کریں۔ یہاں پاکستان کے اندر 6,80,00,000 ورک فورس ہے، ان کے نمائندوں کو مشاورت میں شامل کرنا بہت ضروری ہے۔ ملک ترقی نہیں کر سکتا جب تک کہ ورکرز کی لائف اور ورکرز کی جو ہے حالات کار جو ہے بہتر نہ ہوں۔
راولپنڈی چیمبر آف کامرس اینڈ انڈسٹری سے منسلک شمائل آرائیں کہتے ہیں کہ اب وقت آ گیا ہے کہ کانوں میں کام کرنے والے مزدوروں کو بین الاقوامی قوانین کے مطابق تحفظ دیا جائے۔
بہت شکریہ۔ بسم اللہ الرحمن الرحیم۔ بالکل، یہ آج جو واقعہ آیا، یہ اگر ہم دیکھیں تو حالیہ یہ کافی واقعات ہوئے ہیں، اس میں کوئی شک نہیں کہ جو طریقہ کار استعمال ہو رہا ہے، کیونکہ جو باہر سے کمپنیز بھی آتی ہیں یا کام کرتی ہیں تو وہ لوکل کانٹریکٹرز کے ذریعے کام کرتی ہیں، تو وہ ان کا طریقہ کار جو ہے کام کا، اور اس میں جو اس کی سیفٹی ہے وہ تو نہ ہونے کے برابر ہے یا کم ہے، اور اسی کی وجہ سے حادثات پیش آتے ہیں۔ تو اس میں کوئی شک نہیں کہ پاکستان کو ویسے بھی اپنے لیبر کے جو انٹرنیشنلی بھی ہمیں اپنے لیبر کے جو کام کرنے کے جو کہنے سہولیات ہیں ان کو بڑھانا ضروری ہے، انٹرنیشنل کنونشنز کے حوالے سے بھی اور سی پیک کے حوالے سے بھی، تو یہ تو ہمارے حق میں بہتر ہے، ہمارے عوام اور ہمارے لیبر اور ہمارے محنت کش کے لیے، تو یہ تو اشد ضروری ہے کہ ہم ان سیفٹی میکنزمز کے اوپر اخراجات کریں اور مینڈیٹری کریں ان کمپنیز اور کانٹریکٹرز کے لیے کہ وہ تمام جو تراکیب ہیں ان کو بروئے کار لائیں تاکہ ان کی صحت اور ان کی جو کہنے کی زندگی ہے اس کو خطرہ نہ ہو.
یہ تھے صنعتکار اور تاجر شمائل آرائیں، جن کے ساتھ آپ نے سنا مزدور رہنما ناصر منصور اور انسانی حقوق کے لیے کوشاں مختار باچا. وائس آف امریکہ واشنگٹن.